यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई 50 लाख रूपियाँसम्म सहुलियतपूर्ण कर्जा दिने सरकारको निर्णय। पोखराको विजयपुर खोलाले बगाएर 2 बालक बेपत्ता। नुवाकोटको टोखा छहरे सड़क खण्डमा बस दुर्घटना हुँदा 2 जनाको मृत्यु। स्वास्थ्य बीमा बोर्डद्वारा अनलाइनबाटै स्वास्थ्य बीमामा आबद्ध हुन सकिने व्यवस्था शुरू। र इण्डोनेशियाको फ्लोरेन्स टापु नजिक शक्तिशाली भूकम्प, कम्तीमा 38 जनाको मृत्यु।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि 50 लाख रूपियाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले हिजो सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी दोस्रो संशोधन कार्यविधि 2083 जारी गर्दै यस्तो व्यवस्था गरेको हो। संशोधित कार्यविधिमा जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइते लक्षित स्वरोजगार उद्यम कर्जा पद्धति थप गरिएको छ। यससँगै सरकारले जेएनजी आन्दोलनबाट प्रभावित परिवार तथा घाइतेलाई स्वरोजगार र उद्यमशीलता मार्फत आर्थिक रूपमा सबल बनाउने उद्देश्यले सहुलियतपूर्ण कर्जाको दायरा विस्तार गरेको छ। पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर 2 बालक बेपत्ता भएका छन्। पोखरा 14 को विजय बस्तीबाट विजयपुर खोला तरी पोखरा 26 सक्नेरीतर्फ जाने क्रममा भगवती हाइड्रो पावर नजिक नामथर र ठेगाना नखुलेका अन्दाजी 14-15 वर्षका 2 जना बालकलाई दिउँसो खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। प्रहरी नायब उपरीक्षक पासवानका अनुसार 10 जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा 8 जना तर्न सफल भएका र 2 जना हराएकाले खोजी कार्य जारी छ। यसै गरी सशस्त्र प्रहरी बेस क्याम्प कुडहरबाट 9 जनाको गोताखोर सहितको टोली समेत परिचालन भएको प्रहरीले जनाएको छ। नुवाकोटको टोखा छहरे सड़क खण्डमा आज भएको बस दुर्घटनामा 2 जनाको मृत्यु भएको छ। नुवाकोटको दुप्चेश्वर महादेव दर्शनका लागि गएका तीर्थयात्री चढ़ेको बस शिवपुरी गाउँपालिका 7 स्थित थाना भन्ज्याङमा दुर्घटना हुँदा काभ्रेको बनेपा नगरपालिका 8 का 54 वर्षीय कृष्ण माया प्रजापति र रामेछापको खाँडादेवी गाउँपालिका 2 का 65 वर्षीय उदय माया खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। काठमाण्डुबाट दुप्चेश्वर धाम दर्शनका लागि तीर्थयात्री लिएर गएको बस थाना भन्ज्याङ स्थित सड़क छेउमा रोकिएको समयमा आफै गुडेर दुर्घटना हुँदा घाइते भएका 3 जनाको काठमाण्डुमा उपचार भइरहेको नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिनुभयो। स्वास्थ्य बीमा बोर्डले अनलाइनबाट बीमामा आबद्ध हुन सक्ने प्रक्रिया शुरू गरेको छ। बीमा कार्यक्रममा नयाँ आबद्धता, बीमा लेख नवीकरण, सेवाग्राहीको व्यक्तिगत विवरण अध्यावधिक गर्ने, केवाईसी अपडेट लगायत सबै काम अनलाइन मार्फत गर्न सकिनेछ। बोर्डका प्रवक्ता डाक्टर पवन कुमार शाहले यसअघि बीमा कार्यक्रममा दर्ता सहयोगी मार्फत सर्वसाधारण बीमा आबद्ध हुने गरेकामा हिजोदेखि शुरू गरिएको सेवा मार्फत अनलाइनबाटै सबै विवरण र सेवा प्राप्त गर्न सकिने जानकारी दिनुभयो। उहाँका अनुसार यसका लागि ई सेवा खल्ती र कनेक्ट आईपीएस मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ। उक्त प्रणाली मार्फत व्यक्ति स्वयंले तथा दर्ता सहयोगीले परिवारलाई डिजिटल माध्यमबाट स्वास्थ्य बीमामा आबद्ध तथा बीमा लेख नवीकरण गर्न सक्नेछन्। अहिले बीमामा 59,70,403 जना आबद्ध भएका प्रवक्ता शाहले जानकारी दिनुभयो। उहाँका अनुसार स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत 5 जना परिवारसम्मका लागि 3,500 बराबरको योगदानको आधारमा ₹1,00,000 स्वास्थ्य सेवा उपलब्ध गराइन्छ। यस्तै 8 प्रकारका कड़ा रोगमा 1 लाख रूपियाँ बराबर को थप सेवा प्रदान गरिने स्वास्थ्य बीमा बोर्डले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारत बीच रहेको गहिरो ऐतिहासिक सम्बन्ध र दुई देश बीचको सहकार्य आगामी दिनमा अझ सुदृढ़ हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्स मार्फत भारतको 80 स्वतन्त्रता दिवसका अवसरमा उहाँका समकक्षी नरेन्द्र मोदी, भारत सरकार तथा भारतीय जनतामा शुभकामना व्यक्त गर्नुभयो। प्रधानमन्त्री शाहले नेपाल र भारत बीचका गहिरो ऐतिहासिक सम्बन्ध, जनता बीचको निकट सम्बन्ध र सहकार्य आगामी वर्षहरूमा अझ बलियो हुँदै जाओस् भनेर शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ। यस्तै भारतको स्वतन्त्रता दिवसका अवसरमा परराष्ट्र मन्त्री शिशिर खनालले आफ्ना समकक्षी भारतका विदेश मन्त्री एस जयशंकरलाई शुभकामना सन्देश पठाउँदै हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। सन्देशमा परराष्ट्र मन्त्री खनालले आगामी दिनमा नेपाल भारत बीचको आत्मीय सम्बन्ध, मित्रता र सहकार्य अझ सुदृढ़ हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ। पत्र पत्रिकामा चटपटे वा अन्य खानेकुरा खाने चलन बढ़दै गएको छ, तर पत्र पत्रिकामा राखेर खानेकुरा खाँदा मसीमा हुने रासायनिक पदार्थका कारण दीर्घकालमा क्यान्सर र मृगौला जस्ता शरीरका महत्वपूर्ण अंगहरूमा क्षति निम्ताउने विज्ञहरू बताउँछन्। सरकारले मसी प्रयोग गरिएका कागजमा राखेर खानेकुरा बिक्री वितरण गर्न रोक लगाएको छ। संवाददाता अजय कुमार झाको रिपोर्ट।
के हामीलाई थाहा छ कि पेपरमा राखेका वा बेरेका खाद्यान्न सामग्रीले क्यान्सर सम्मको रोग लाग्न सक्छ? पेपरमा राखेको वा बेरिएका तेलिए रसिलो पदार्थ खाएको खण्डमा हाम्रो शरीरमा पेपरको मसी पुगेर आन्तरिक अंगहरूलाई क्षति गर्नुका साथै दीर्घकालमा क्यान्सरको खतरा हुने वैज्ञानिक तथ्यले पुष्टि भइसकेको छ। यसै तथ्यको आधारमा प्रिन्टेड पेपरमा बेरिएका वा राखेका खाने सामग्रीहरू खानलाई नेपाल सरकारले निषेध गरेको छ। यसका बावजुद पनि सर्वसाधारणले पेपरमा बेरेको वा राखेका चटपटे सहितका अन्य खाद्यान्न सामग्रीहरू खान छोडेका छैनन्। मसी भएको पेपरमा बेरेको सामग्रीहरू खाँदा पर्ने प्रभावका विषयमा खाद्य विज्ञ एवं खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मध्य प्रदेशका प्रमुख विमल कुमार दाहाल।
प्रिन्टेड पेपरमा विशेष गरी जुन रंगी चंगी रंगले प्रिन्ट गरेका हुन्छ त्यसको मसी चाहिँ स्वास्थ्यको लागि हानिकारक हुन्छ। यदि त्यस्तो पेपरमा खाद्य वस्तु जुन तेलिय हुन्छ, जलांश सहितको हुन्छ, त्यसलाई बेरेर चाहिँ खाने गरियो अथवा बिक्री वितरण गरियो भने प्रिन्टेड पेपरको मसी माइग्रेसन भएर खाद्य वस्तुमा जान्छ र त्यसले उपभोक्ताको स्वास्थ्यमा दीर्घकाल समयमा गएर ठूलो हानि गर्दछ। यसले मानव शरीरको विभिन्न आन्तरिक अंगहरू जो हुन्छ, किडनी भयो, मुटु भयो, कलेजो, फोक्सो, यस्तो अंगहरूमा चाहिँ प्रत्यक्ष रूपमा असर गरी दीर्घकालमा गएर क्यान्सरसम्म गराउँछ भनेको छ।
पेपरमा राखेको सामग्रीहरू खान नहुने विषयमा अहिले पनि जनचेतनाको अभाव रहेको छ। जनचेतना फैलाउने विषयमा कार्यालयले गरेको प्रयासका विषयमा पुनः कार्यालय प्रमुख दाहाल।
मेन एक्टरको रूपमा सरकारको महत्वपूर्ण जिम्मेवारी हुन्छ, हामी चाहिँ अनुगमन गरेर जनतालाई विक्रेतालाई सचेत गराउने तथा चाहिँ अब कानून हिसाबले चाहिँ अटेर गरेमा कानून हिसाबले कार्यवाही पनि गर्नुपर्ने हुन्छ। साझा जिम्मेवारीको रूपमा बुझियो भने सजिलो हुन्छ।
पेपरमा बेरिएका सामग्रीहरू खान नहुने विषयमा वृहत जनचेतना फैलाउन जरुरी रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले आज नुवाकोटको विभिन्न स्थानमा रहेका पहिरो र त्यसका कारण जोखिममा परेका बस्तीको अवलोकन गर्नुभएको छ। अवलोकन पश्चात पहिरोका कारण जोखिममा परेका बस्तीको तत्कालै आवश्यक संरक्षण एवं स्थानान्तरण, अवरूद्ध बनेका सड़क, खानेपानी, विद्युत सेवा संचालन हुने प्रबन्ध मिलाउन मातहतका निकायलाई संचार मन्त्री डाक्टर तिमल सिन्हाले निर्देशन दिनुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्सा राष्ट्रिय निकुञ्जलाई मध्य प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न नीतिगत सुधार गर्ने बताउनु भएको छ। मध्य प्रदेशमा पर्यटन क्षेत्रको सम्भावना, पूर्वाधारको अवस्था तथा विद्यमान समस्या र चुनौतीबारे आज पर्सामा भएको सरोकारवाला संघको छलफलमा मन्त्री पौडेलले निकुञ्जको पर्यटन विकासका लागि आवश्यक नीतिगत सुधार गर्न सरकार प्रतिबद्ध रहेकोले प्रदेश र स्थानीय सरकारका साथै निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड़ दिनुभयो। उहाँले पूर्वाधार विकास, लगानीको वातावरण निर्माण र प्रचार प्रसारलाई प्राथमिकतामा राखेर पर्सा राष्ट्रिय निकुञ्जलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न पहल गरिने बताउनुभयो। रोल्पाको थवाङ गाउँपालिका 5 कोटल 12 पहिरोमा परिमृत्यु हुनेको संख्या 12 पुगेको छ। पछिल्लो पटक बेपत्ता मध्ये प्युठानको सरूमा रानी गाउँपालिका 2 ददेरी स्थित राप्ती नदीको बीचभागमा रोल्पाको थवाङ गाउँपालिका 5 कोटल 12 निवासी अन्दाजी 80 वर्षीय अजम्बर पुन मगरको श्रप फेला परेपछि मृत्यु हुनेको संख्या 12 पुगेको हो। पहिरोमा परि अझै एक बालक बेपत्ता छन् भने दुईजना घाइतेको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरीका कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो। घटनामा परिबेपत्ता बालकको खोजी कार्य जारी रहेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले परिवर्तनलाई आत्मसात गरेर युवाहरू अगाडि बढ़नुपर्ने बताउनु भएको छ। आज काठमाण्डुमा आयोजित कार्यक्रममा उहाँले युवा पुस्ताको ऊर्जाबाट समृद्ध मुलुक निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। सूचना प्रविधि मार्फत विश्वलाई एक ठाउँमा जोड्दै लगेको भन्दै मन्त्री श्रेष्ठले सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै समृद्ध मुलुक निर्माणमा योगदान गर्न युवालाई आग्रह गर्नुभयो। मिथिलाञ्चलमा आजदेखि झूलनोत्सव झूला पर्व शुरू भएको छ। साउन शुक्ल तृतीयादेखि शुरू भई झूलनोत्सव पूर्णिमासम्म जारी रहन्छ। झूलनोत्सवमा मठ मन्दिरमा सिंहासन निर्माण गरी सजाइएको गद्दीमा राम सीता सहित देवी देवताका मूर्ति राखी झूलाउने परम्परा छ। मिथिलाको सांस्कृतिक पर्वका रूपमा चिनिने झूलनोत्सवको शुरूआत सन्त परम्पराको प्रारम्भदेखि भएको पौराणिक मान्यता रहेको जानकी मन्दिरमा छोटे महन्त राम रोशन दास वैष्णवले बताउनुभयो। सन्तहरूले खुला चौर वा रूखको छारीमा बास बसी झोलामा ल्याएको शालिग्रामलाई आसनमा राखी झूलाएको जनविश्वासका आधारमा मिथिलामा अहिलेसम्म पनि झूला उत्सवलाई निकै महत्वका साथ हेर्ने गरिन्छ। बर्दियाको मधुवन नगरपालिकाका सीमावर्ती किसान जंगली हात्तीको बथानले अन्नबाली नष्ट गर्दा वर्षेनी मारमा पर्दै आएका छन्। वन्यजन्तुबाट भएको क्षतिको सरकारी राहत समेत पाउन नसक्ने अवस्था रहेको कृषकहरूको गुनासो छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
हरेक वर्ष जसो यस क्षेत्रका किसानले यस वर्ष पनि पीड़ा खेप्दै आएका छन्। रातीको समयमा हुल्काहुल आउने हात्तीका बथानले अन्नबाली मात्र होइन बस्ती नै जोखिममा पारेको छ। स्थानीय अनुसार खाता जैविक मार्गमा अवरोध सिर्जना भएपछि हात्तीहरू आफ्नो पुरानो बाटो छोडेर बस्ती पस्न थालेका हुन्। रातभरि हात्ती धपाउनमै समय बित्ने गरेको किसानहरूको गुनासो छ।
बालीको पीडित छु र राति आएर हात्तीले धानभरि खाइदिएछन्। 5 कट्ठा एउटा नराखेर नगरे पनि मेरो बच्चाको लागि त सुनिदिनु पर्यो। मैले के खुवाउने हो बच्चालाई? त्यत्रो धानभरि खाँदा कसैले नसुन दिने? अनि कि त लाल पुर्जा दिनु पर्यो कि त भन्ने मेरो रात दिनु पर्यो। मलाई
धान 1 बिघा बराबर क्षेत्र गराए राखेछ। यसको स्थानीय सरकारले रातको व्यवस्था पनि गर्दैन, पूर्जा खोज्छ, अर्को दुनियादार कागजातहरू खोजिराखेको छ। देवानाले स्थानीय सरकारले क्षतिपूर्ति दिलाउनु पर्यो।
मधुबन क्षेत्र भारतीय सीमासँगै जोडिएकोले त्यहाँ वन्यजन्तुको त्रास कायम रहेको छ। तर यहाँका किसानका लागि अर्को ठूलो समस्या बनेको छ जग्गाको लाल पूर्जा। दशकौंदेखि खेतीपाती गर्दै आए पनि लाल पूर्जा नभएकै कारण वन कार्यालय र नगरपालिकाबाट पाइने राहत रकमबाट उनीहरू वञ्चित छन्। स्थानीय किसान रूपकली सुनार।
रात पनि नपाउने ऐलानी जग्गा हो लाल पूर्जा। बिना लाल पूर्जाको जग्गामा रात पाइन्न भनेर भन्ने सरकारले, अनि यो जनता कसरी समस्या हल गर्छ? जसरी भए समस्या हल गरिदिनु पर्यो, तार बार लगाइदिनु पर्यो। भग्रायावासी धेरै पीड़ित छौं।
एकातिर भारतबाट आउने जंगली हात्तीको त्रास, अर्कोतिर वर्षौंदेखि बसोबास र खेतीपाती गर्दै आएको जमीनको लालपूर्जा नहुँदा राज्यबाट पाउने राहत समेत गुमाउनु पर्ने अवस्थाले मधुबनका किसानलाई गम्भीर अन्यायमा पारेको छ। अब समस्या आएपछि हात्ती धपाउने र क्षति भएपछि कागजी प्रक्रिया पूरा गर्न लगाउने भन्दा दीर्घकालीन समाधान खोजिनु पर्ने किसानको माग रहेको छ।
अब अन्तर्राष्ट्रिय समाचार। इन्डोनेसियाको फ्लोरेन्स टापु नजिक आज शक्तिशाली भूकम्प जाँदा कम्तीमा 38 जनाको मृत्यु भएको छ। इन्डोनेसियाको पूर्वी भागमा रहेको लोकप्रिय पर्यटकीय टापुमा आज बिहान 7.7 म्याग्निच्यूडको भूकम्प जाँदा दर्जनौ घर र अन्य भवनहरू क्षतिग्रस्त भएका थिए। भूकम्पपछि उद्धारकर्मीहरूले भग्नावशेषमा बाँचेकाहरूको खोजी गरिरहेका छन्। युरोपेली संघकी प्रमुख उर्सुला भोन डेर लेयनले समूहको कोपरनिकस अर्थ अब्जर्भेशन सैटेलाइटहरूबाट सहयोगको प्रस्ताव गर्नुभएको छ। इण्डोनेशिया पेसिफिक रिंग अफ फायरमा अवस्थित भएकाले बारम्बार भूकम्पको सामना गर्दछ। यो जापानदेखि दक्षिण पूर्वी एशिया हुँदै पेसिफिक बेसिनसम्म फैलिएको तीव्र भूकम्पीय गतिविधि भएको क्षेत्र हो। फ्लोरेन्समा सन् 1992 7.7 म्याग्नेच्यूडको भूकम्प गएको थियो, जसले सुनामी निम्त्याएको थियो र करिब 2500 जनाको मृत्यु भएको थियो। सन् 2004 सुमात्राको तटबाट गएको विनाशकारी 9.1 म्याग्नेच्यूडको भूकम्पले सुनामी निम्त्याएको थियो, जसमा 2,20,000 जनाको मृत्यु भएको थियो। इरानका विदेश मन्त्री सैयद अब्बास अराग्चीले अमेरिकासँग वार्ता पुनः शुरू गर्ने विषयमा इरानले अहिलेसम्म कुनै निर्णय नगरेको बताउनु भएको छ। इरानी सरकारी समाचार संस्था आईआरआईबीका अनुसार अराग्चीले कतार र पाकिस्तान जस्ता मध्यस्थकर्ता मार्फत इरान र अमेरिका बीच सन्देश आदान प्रदान भइरहेको जानकारी दिनुभयो, तर यस्तो सन्देश आदान प्रदानलाई वार्ता पुनः शुरू भएको अर्थमा लिन नहुने उहाँले स्पष्ट पार्नुभयो। गत जूनमा दुई देश बीच युद्ध अन्त्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको स्मरण गर्दै अराग्चीले अमेरिकाले उक्त समझदारी उल्लंघन गरेपछि पुनः द्वन्द शुरू भएको आरोप लगाउनुभयो। यसैबीच स्ट्रेट अफ होर्मुज हुँदै पानी जहाजको सुरक्षित आवत जावतका लागि इरान र ओमान बीच नयाँ मार्ग निर्धारण गर्न वार्ता भइरहेको पनि उहाँले बताउनुभयो। होर्मुज पुनः सञ्चालनमा आउने विषय अन्य शर्तहरूको पालनामा निर्भर रहेको बताउँदै उहाँले त्यसका लागि अमेरिका ती शर्तप्रति प्रतिबद्ध हुनुपर्ने उल्लेख गर्नुभयो। गत जून 18 इरान र अमेरिकाले लेबनान सहित यस क्षेत्रका सबै मोर्चामा युद्ध अन्त्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका थिए। समझदारी अनुसार अन्तिम सम्झौताका लागि दुई देश बीच 60 दिनभित्र वार्ता हुनुपर्ने थियो। उक्त समय सीमा आगामी सोमबार सकिँदैछ, तर गत महिना दुई देश बीच तनाव बढ़ेपछि वार्ताको भविष्य अनिश्चित बनेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल आयल निगमले शनिबारदेखि काठमाडौँ उपत्यकाका विभिन्न 5 स्थानबाट ग्यास बिक्री गर्न शुरू गरेको छ। पछिल्लो समय उपभोक्ताले खाना पकाउने एलपी ग्यासको अभाव खेपिरहेका कारण सहजता प्रदान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँ र निगमको समन्वयमा ग्यास उद्योगीहरू मार्फत ग्यास बिक्री वितरण गर्न थालिएको हो। अति आवश्यक परेका उपभोक्तालाई मात्र लक्षित गरी बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म ग्यास बिक्री वितरण गरिएको र दिनभरमा विभिन्न स्थानबाट विभिन्न ब्रान्डका ग्यास वितरण गरिएको छ। ग्यास किन्न चाहने उपभोक्ताले अनिवार्य रूपमा आफ्नो नागरिकता वा राष्ट्रिय परिचय पत्र साथमा लिएर जानुपर्ने व्यवस्था गरिएको छ। नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र शाहले काठमाडौँ उपत्यकाका विभिन्न 5 स्थानबाट ग्यास बिक्री गरेको जानकारी दिनुभयो। नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयले टेकुको निगम परिसर, यातायात कार्यालय परिसर, चाबेल वसुन्धरा स्थित राधा स्वामी परिसरबाट नेपाल एसपी एभरेस्ट लगायतका कम्पनीका ग्यास वितरण गरेको निगमले जनाएको छ। त्यसै गरी किर्तिपुर स्थित राधा स्वामी परिसर, बबरमल स्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट पनि विभिन्न ब्रान्ड ग्यासहरू बिक्री गरिएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले गैर आवासीय नेपालीहरूलाई नेपालमा ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभएको छ। चीनको ग्वानजाउ शहरमा शनिबारदेखि शुरू भएको गैर आवासीय नेपाली संघ एनआरएनएको 11 एशिया प्रशान्त सम्मेलनलाई भिडियो सन्देश मार्फत सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपालमा लगानीको वातावरण बन्दै गएकोले ढुक्क भएर लगानी गर्न अनुरोध गर्नुभएको हो। पर्यटन, सूचना प्रविधि, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषि र आयात प्रतिस्थापन हुने क्षेत्रमा लगानी गर्न गैर आवासीय नेपालीलाई उहाँले आग्रह गर्नुभयो। सरकारले नतिजा देख्ने गरी तीव्र गतिमा काम गरिरहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले स्वदेशमा सम्मानजनक रोजगारी सृजना गर्न सरकारले विशेष ध्यान दिएको बताउनुभयो। नेपाल टेलिकमले गत आर्थिक वर्षको चौथो त्रैमासिक सम्ममा 8,86,46,00,000 खुद नाफा कमाएको छ। कम्पनीले सार्वजनिक गरेको पछिल्लो अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा 47.58% बढेको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 चौथो त्रैमासिक सम्ममा कम्पनीको खुद नाफा 6,67,00,000,00 रहेको थियो। एक वर्षको अवधिमा कम्पनीको खुद नाफामा 2,85,00,00,000 रूपियाँले वृद्धि भएको छ। नेपाल टेलिकमको कुल सञ्चालन आय पनि समीक्षा अवधिमा 34,95,00,00,000 पुगेको छ। गत आर्थिक वर्षमा सञ्चालित दुग्ध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम मार्फत कास्कीका किसानलाई 2,20,00,000 प्रोत्साहन अनुदान वितरण गरिएको छ। भेटनरी अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा 44,00,000 लिटर दूध उत्पादन गर्ने लक्ष्य राखिएकोमा लक्ष्य अनुसार नै दुध उत्पादन भएको थियो। उक्त परिणाममा दुग्ध उत्पादन गरे बापत किसानलाई प्रति लिटर 5 रुपियाँका दरले सहकारी संस्था मार्फत प्रोत्साहन सहयोग उपलब्ध गराएको कार्यालयका प्रमुख डाक्टर ग्रीष्म न्यौपानेले जानकारी दिनुभयो। कास्कीमा 27 वटा दुध संकलन संस्था केन्द्र मार्फत वार्षिक 69,23,700 लिटर दुध संकलन भएको छ। यस अवधिमा 8,050 किसान दुग्ध संकलन प्रणालीमा आबद्ध भएका छन्। कार्यालयले दुग्ध उत्पादन बढाउन किसानलाई प्रति लिटरका आधारमा प्रोत्साहन दिने कार्यक्रमले उत्पादनलाई बजारसँग जोड्न सहयोग पुगेको कार्यालयले जनाएको छ।
अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
पहिलो संस्करणको पुरूष नेपाल भलिबल लीग एनबीएल भदौ 19 27 गतेसम्म काठमाडौँमा हुने भएको छ। आयोजक केडिया ग्रुपले लीगको मिति सार्वजनिक गरेको हो। लीगमा 8 वटा फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ। सहभागी टोलीहरूमा अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवराज, काठमाडौँ रेड्स, खप्तड फाल्कन्स, मधेश वारियर्स र सगरमाथा स्म्यासर्स रहेको छ। फ्रेन्चाइज टोलीले अक्सन मार्फत खेलाड़ी अनुबन्ध गर्ने काम गरिसकेका छन्। यस्तै टोलीमा विदेशी खेलाड़ी अनुबन्ध गर्ने काम धमाधम भइरहेको छ। उचाइको नयाँ उडान नारा दिएको लीगबाट नेपालमा पुरूष भलिबल खेलाड़ीलाई व्यावसायिक बनाउन केही टेवा पुग्ने विश्वास गरिएको छ। लीगका लागि नेपाल भलिबल संघले प्राविधिक सहयोग गर्नेछ भने केडिया ग्रुपले भलिबल खेलको विकासका लागि संघलाई वार्षिक 35 लाख रूपियाँ प्रदान गर्ने सम्झौता भएको छ। अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डको 4 संस्करणमा सहभागी हुने 8 टोलीको टुङ्गो लागेको छ। आगामी भदौ 12 शुरू हुने प्रतियोगितामा सहभागी हुने सबै टीमको टुङ्गो लागेको आयोजक लाखे जात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेलले जानकारी दिनुभयो। यस वर्षको प्रतियोगितामा आयोजक ताप्लेजुङ 11 सहित भारतको जर्जियन युनाइटेड फुटबल क्लब कालिम्पोङले प्रतिस्पर्धा गर्ने उहाँले जानकारी दिनुभयो। त्यस्तै साबिक विजेता सहलेस युवा क्लब सिराहा, पाँचथरको फिदिम स्पोर्टिङ क्लब र झापा 11 यस वर्षको प्रतियोगितामा सहभागिता जनाउने पक्का भएको अध्यक्ष मादेनको भनाइ छ। प्रतिष्ठित क्लबहरू सातदो बाटो फुटबल क्लब, चितलाङ फुटबल क्लब र नेपाल पुलिस क्लबलाई आमन्त्रण गरिएको छ। यस वर्षको प्रतियोगिताको विजेताले नगद 7,02,083 रूपियाँ र उपविजेताले 3,52,083 रूपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। जापानमा असोज 3 शुरू हुने 20 एसियाली खेलकुद एसियाडमा सहभागी हुने नेपाली पौडी खेलाड़ीको अन्तिम तयारी भारतमा हुने भएको छ। नेपाल पौडी संघले खेलाड़ीको तयारी भारतको बेंगलुरूमा गर्न लागेको हो। 1 महिना प्रशिक्षणका लागि खेलाड़ी सहित 7 टोली भारत जानेछ। खेलाड़ीमा पुरूषतर्फ जाडेन श्रेष्ठ, अभि प्रधान र इर्भिन श्रेष्ठ तथा महिलामा डुबाना लामा र आर्या महर्जन रहेका छन्। प्रशिक्षकमा रत्नालाल महर्जन तथा व्यवस्थापकमा शिरीष गुरूङ रहनु भएको छ। आगामी 20 एसियाली खेलकुदमा कराँतेको काता विदाबाट पनि नेपालले पदकको आशा गरेको छ। जापानको आइची नागोयामा आगामी असोज 3 शुरू हुने एसियाली खेलकुदमा नेपालले महिला एकल र महिला टीम कातामा प्रतिस्पर्धा गर्दैछ। नेपाल कराते महासंघका अनुसार महिला एकल कातामा सानुमाया थिङ तथा टीम कातामा सानुमायासँगै मेगा लिम्बु र एलिसा राजकोटी मगरले प्रतिस्पर्धा गर्नेछन्।
अब मौसम। आज राति तराईका केही स्थान, बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागको धेरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ भने बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा विभिन्न 5 शहरमा मापन गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। दिपालको अधिकतम तापक्रम 35.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 25 डिग्री सेल्सियस, पोखराको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस, न्यूनतम 24.2 डिग्री सेल्सियस, वर्षा 12.4 मिलीमिटर, काठमाडौँको अधिकतम 29.3 डिग्री सेल्सियस, न्यूनतम 22.2 डिग्री सेल्सियस, वर्षा 4.6 मिलीमिटर, धनकुटाको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 21.4 डिग्री सेल्सियस र वीरेन्द्रनगरको अधिकतम 31.6 डिग्री सेल्सियस, न्यूनतम 24.6 डिग्री सेल्सियस, वर्षा 7.4 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एक पटक। जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई 50 लाख रूपियाँसम्म सहुलियतपूर्ण कर्जा दिने सरकारको निर्णय, पोखराको विजयपुर खोलाले बगाएर 2 बेपत्ता, नुवाकोटको टोखा छहरे सड़क खण्डमा बस दुर्घटना हुँदा 2 मृत्यु, स्वास्थ्य बीमा बोर्डद्वारा अनलाइनबाटै स्वास्थ्य बीमामा आबद्ध हुन सकिने व्यवस्था शुरू र इण्डोनेसियाको फ्लोरेन्स टापु नजिक शक्तिशाली भूकम्प, कम्तीमा 38 मृत्यु। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।